Bismillahirrahmanirrahim. Question. काफी हमारे प्रश्न आए हैं, उसको देखते हुए जवाब शुरू करते हैं. लिखा है कि अगर फाइनेंसिंग को कीबोर्ड से लिंक कर दिया जाए, जैसे कीबोर्ड प्लस 2 या 5%, तो क्या ये इस्लामी बैंकिंग में अलाउ है, क्योंकि इजारा का रेंटल भी काफ़ी हद तक इसी अमाउंट के बराबर निकलता है. हाँ बिल्कुल, टेक्निकल क्वेश्चन बिल्कुल सही है, ऐसा हो सकता है. मिसाल के तौर पर क्या हो कि जो जो बैंक कर्ज़ा देने की तरफ जा रहा है वो ये कह दे कि हम आपको कर्ज़ा देंगे, और वो इस तरह से होगा कि जो कैबोर होगी उस वक्त, मिसाल के तौर पर जो इंटर बैंक जो रेट चल रहा है और उसमें इतने परसेंट इजाफे के साथ, लेकिन ये कि उस वक्त जितने परसेंट भी इजाफा उसी वक्त मुहैया करना पड़ेगा. मार्केट को देखते हुए वो लोग शायद मुहैया करते होंगे जो कुछ, लेकिन ये है कि अगर प्योर इसी हद में रखें, कहेंगे ये 100 रुपये मैं दे रहा हूँ, इतने परसेंट इजाफे के साथ मुझे वापस करना है, जो फिर सूद बन जाएगा. अगर इसको जहन में रखते हुए आप उसका रेंट तय कर रहे हैं या उसकी शिरकत को तय कर रहे हैं, फिर सही हो सकता है. मिसाल के तौर पर क्या है, आप कर्ज़ा लेने गए किसी बैंक से, बैंक से आपने कर्ज़ा लिया, बैंक ने कहा कि हम आपको कर्ज़ा तो दे रहे हैं लेकिन कीबोर्ड प्लस मिसाल के तौर पर 2% या 5% के ऊपर दे रहे हैं. अगर सिर्फ इसी परसेंट के ऊपर रखें, कोई और इंस्ट्रूमेंट इस्तेमाल ना करें, फिर गलत हो जाएगा, फिर गलत हो जाएगा. लेकिन अगर इंस्ट्रूमेंट्स को इस्तेमाल करते हैं और उस इंस्ट्रूमेंट के इस्तेमाल के अनुसार कहना चाह रहे हैं इजारा आपको देना है, और वो जो इजारा देना है आपने वो इतने फीसद होगा, उस वक्त फिर बात सही हो जाएगी. यानी सिर्फ इस परसेंटेज को अगर रखेगा तब हराम होगा, और अगर इस परसेंटेज को इजारे के अंदर रखते हुए इस्तेमाल करना चाहता है या शिरकत के अंदर रखते हुए इस्तेमाल करना चाहता है तब जायज होगा. सिर्फ परसेंटेज को रखना हराम हो जाएगा. ये इन्होंने एक अच्छा क्वेश्चन किया है, कर्जा लेने के लिए मैं नियत करता हूं कि ये कर्जा सही है, इसकी शर्त सही नहीं है, मैं कागज पर दस्तखत कर रहा हूं और दिल में नहीं मानता, क्या ये मुनाफिकत नहीं है? क्वेश्चन बिल्कुल सही है कि भाई ठीक है, जो मुनाफिकत क्या होती है, दिल में कुछ रखना है, जाहिर में कुछ रखना है, जाहिर में शर्त के ऊपर साइन कर रहा है और उसके बाद दिल में सोचता नहीं है. हाँ सवाल ये है कि अगर सामने वाला कोई ऐसा काम कर रहा है जो हुक्म खुदा की मुखालिफत में है, आया उसके पास ये राइट है, आया उसके पास ये इख्तियार है कि वो करे? दूसरा मामला ये है कि आप उससे कह भी देना कि मैं दिल में नहीं मानता, और आप वो आपसे कहेगा कि जब तक आप साइन कर रहे हैं मुझे इससे कोई गरज नहीं, आप दिल में मानते हैं नहीं मानते, उसको भी इससे कोई गरज नहीं है, आप दिल में मान रहे हैं या नहीं मान रहे, वो ये कह रहे हैं मुझे आपका साइन चाहिए, इससे ज्यादा मुझे कोई चीज नहीं चाहिए. आप अच्छा आप कहेंगे हाँ मैं साइन तो कर रहा हूँ लेकिन ये तुम मेरे साथ जुल्म कर रहे हो, कहते रहिए जुल्म कर रहे हो, उसको इससे कोई गरज नहीं है, उसको अपना पैसा चाहिए, वो एक पैसा बनाने की मशीन है, उसको ना अखलाक से कोई सरोकार है ना अल्लाह के हुक्म से कोई सरोकार है, आप नियत करें ना करें, आप जुल्म कहें या नहीं कहें, उसको इससे कोई गरज नहीं है. लिखा है जो बैंक प्रॉपर्टी के एवज कर्ज दे उसकी हैसियत क्या है? मिसाल के तौर पर क्या करना, कर्ज दूंगा, पहले आप कोई जायदाद रखवाएं, जायदाद रखवाएं, उस जायदाद के एवज में दूंगा. मिसाल के तौर पर मॉर्टगेज के अंदर सर आप कोई जायदाद रखवाएंगे उसके बदले में आपको कर्ज दिया जाएगा या उसकी बेस पर कर्ज दिया जाएगा. इसको इस्लामी कानून के अंदर रहन के अंदर लेकर जाते हैं, इस्लामी कानून के अंदर रहन की सूरत में लाते हैं. बस अगर वो रहन का इंस्ट्रूमेंट इस्तेमाल करता है, वो कहता है जो इस्लाम की रहन की शराइत है उसके तहत मैं आपको कर्ज दे रहा हूँ, तब तो इसका कर्ज बिल्कुल सही हो जाएगा, उसके अंदर कोई मुश्किल ईजाद नहीं होगी. लेकिन अगर उसके अंदर रहन को इस्तेमाल ना करे तो फिर ये मॉर्टगेज जो है वो गलत होने की तरफ जाएगा. बस इसको करना क्या होगा, अच्छा एक और बात अर्ज करता चलूँ, बाज़ोकात क्या होता है कि हम किसी चीज़ को इस्लामी सूरत में सिर्फ उस सूरत में ला पाते हैं कि दो काम एक साथ अंजाम पाए. वो किस तरीके से, मिसाल के तौर पर जब आपने बात की कि उस बैंक ने जमीन गाड़ी खरीदी, आप बैंक से गाड़ी लेने गए, 5 लाख की गाड़ी थी और उसने कहा कि हम आपको 6 लाख में देंगे, अब बैंक को दो काम करने पड़ेंगे, एक तरफ से वो खुद जाएगा बाजार से गाड़ी खरीदे, दूसरी तरफ से आए मुझे गाड़ी बेचे, तो ये दो काम उसको करने पड़े. बस एक डील नहीं करेगा वो, दो डील करेगा, एक डील बाहर से करेगा, एक डील आपके साथ करेगा. अच्छा मुमकिन है ऐसा हो कि जो बाहर से डील करेगा वो भी आप ही के थ्रू करवाए, वो भी आप ही के थ्रू करवाए. वो कैसे, مثلا وہ یہ کہے کہ باہر سے جو گاڑی خریدنی ہے وہ بھی آپ خود ہی خریدو. اچھا اب یہ جو آپ گاڑی خرید رہے ہیں یہ کیا ہوگا, یہ آپ کس حیثیت میں خرید رہے ہیں؟ یہ آپ خرید رہے ہیں بینک کا نمائندہ بن کر. اس کو ہم اسلامک انسٹرومنٹ میں کہتے ہیں وکالتن, آپ بینک کا وکیل بنتے ہیں. یعنی آپ کیا کرتے ہیں, ایک حیثیت میں آپ جا کر گاڑی باہر سے خریدتے ہیں. یہ جو آپ نے 5 لاکھ کی گاڑی خریدی کی, یہ کیا آپ نے کیا؟ یہ آپ بینک کے نمائندے بنے, بینک کی نمائندگی میں آپ نے 5 لاکھ کی ایک گاڑی خریدی ہے. اب جو گاڑی 6 لاکھ میں بینک آپ کو بیچ رہا ہے, یہ بینک اپنی حیثیت میں بیچ رہا ہے آپ کو. بس پہلے والی کنڈیشن میں آپ خریدار تھے بینک کی نمائندگی میں, اور دوسرے والے معاملے کے اندر آپ بینک سے خرید رہے ہیں گاڑی کو, اور اب بینک آپ کو براہ راست بیچ رہا ہے. تو بعض اوقات ہمیں کسی ایک کام کو کرنے کے لیے 2 معاملات انجام دینے پڑ جاتے ہیں تاکہ وہ اسلامی صورت کے اندر قرار پائے. یہ جو مارٹگیج والی بات کی, اس کے اندر یہ 2 کام ہوں گے, یعنی کوئی 2 کاروبار یہاں پر کرنے پڑیں گے, 2 معاملے کرنے پڑیں گے جس کے اندر ایک رہن ملوث ہوگا. اگر وہ رہن ملوث ہو اپنی شرائط کے ساتھ تب وہ صحیح ہوگا, ورنہ مشکل بن جائے گی. اب ممکن ہے کسی کے ذہن میں ہو کہ رہن کی شرائط کیا ہیں. یہ کتاب آپ کو کچھ مدد کرے گی, اسلامی اصول تجارت, اس پر کچھ رہن کی شرائط لکھی ہوئی ہیں. اور اگر بالکل سمجھ میں نہیں آیا تو پھر آخری راستہ یہ ہوگا کہ آپ جو پیپر کے اوپر شرائط لکھی ہیں وہ کسی ایسے شخص کو دیں جو اسلامی تجارت کو سمجھتا ہو, پھر وہ آپ کو بتا پائے گا کہ آئی ایس کی تجارت میں جو شرائط لگائی گئی ہیں وہ صحیح ہیں یا غلط ہیں. لہٰذا میں آپ سے بار بار عرض کروں گا, بہت دفعہ ہمیں صرف پیپر دیکھ کر سمجھ میں آتا ہے کہ یہ جو کام ہو رہا ہے یہ صحیح ہو رہا ہے یا غلط ہو رہا ہے. اس کو دیکھے بغیر ہم ایک فیصلہ سارے کے لیے نہیں کر سکتے. لکھا ہے لیزنگ آئٹم پر جو ملا جو مارک اپ ہے وہ ویٹیج بھی ہو سکتی ہے, اور کیا رہن اس میں ٹھیک ہے؟ ہاں, یعنی زمین رکھوا کر کوئی چیز لینا, مثلا کچھ پرسنٹ مارک اپ آپ طے شدہ رکھیں. ہاں, یعنی وہی بات جو ابھی ہم نے کہی کہ رہن کی صورت میں صحیح ہو سکتا ہے یا نہیں ہو سکتا, ہم نے عرض کیا رہن کی صورت میں صحیح ہو سکتا ہے. جو انہوں نے ویٹیج کی پرابلم کہی وہ بھی ہو سکتی ہے, اس کو بھی صحیح کیا جا سکتا ہے, لیکن اگر رہن کو بیچ میں انوالو کیا جائے. بس ویٹیج کے کام کو صحیح کیا جا سکتا ہے اگر رہن کے طریقہ کار کو استعمال کیا جائے. اس معاملے میں یہ بک آپ کو سپورٹ کرے گی, اسلام اور جدید معیشت و تجارت. اس کے اندر اس ایشو کو بہت اچھی طرح ڈسکس کیا گیا ہے کہ مختلف انسٹرومنٹ جو استعمال ہو سکتے ہیں بینک کے اندر وہ کون کون سے ہیں. لیکن ذرا سا تحمل کے ساتھ اس کو پڑھیے گا, یعنی تھوڑا سا وقت لگے گا. نقد و نسیے میں اگر مدت کے بعد قیمت ادا نہ کی جائے تو اس کی صورت کیا ہوگی؟ کہ جو چیز لینے والا ہے وہ ضامن ہے, جو چیز لینے والا ہے بالکل خریدار ہے. مثلا جیسے فرض کریں آپ بازار میں کوئی چیز بیچ رہے تھے, آپ نے چیز بیچی, اس نے پیسے نہیں پے کیے اور چیز لے کے جا رہا ہے, ظاہر ہے وہ ذمہ دار ہے, اس کو پکڑنا پڑے گا, اس کے اوپر پولیس بھی ڈالی جا سکتی ہے, اس کے اوپر زبردستی بھی کی جا سکتی ہے, کیونکہ تو چوری ہو جائے گی. تو نقد و نسیہ کے اندر بھی اگر وقت آنے کے اوپر وہ چیز ادا نہ کرے تو ضامن ہے, وہ چیز اس کو واپس کرنی پڑے گی اور یہ جو جتنی قیمت ہے اس کو ادا کرنی پڑ جائے گی. ٹھیک ہے, ہاں, انہوں نے ایک اچھا سوال کیا ہے اور اسی سے متعلق ہے, وہ جو سائن والا مسئلہ ہے. قرض لیتے وقت جو خالصتاً سود پر مبنی ہے دستخط کرتے ہوئے تو ہم اس پر ضمانت ہو چکے ہیں, تو پھر اسے جبرن کیسے تصور کیا جائے گا؟ بہت ساری ایسی چیزیں ہوتی ہیں جس میں انسان ظاہراً راضی بھی ہے لیکن درحقیقت جبر ہے کسی بھی مشکل کی وجہ سے. ایسے حالات میں ہے یا مثال کے طور پر ایسے غلط طریقے سے استعمال کیا جا رہا ہے جس کے اندر وہ مجبور ہے اس کام کو انجام دے, نہ کرے تو اس کے بعد یہ کام ہو ہی نہیں سکتا. بالکل ایسے جیسے مثال آپ کی خدمت میں عرض کروں گا, جیسے آپ مثال کے طور پر کسی ادارے کے اندر کوئی کام کرنے گئے ہیں, ٹرن بھی آپ کیے, باری بھی آپ کیے, حق بھی آپ کا ہے, کوئی چیز رکاوٹ نہیں ہے, سب کچھ آپ کا ہے, صرف جو ٹیبل پہ بیٹھا ہے وہ کہہ رہا ہے جب تک اتنے نہیں دو گے سب کچھ تمہارا ہے, نہیں جانے دوں گا. اب کیا ہوگا, آئی ایس کو رشوت کہیں گے یا نہیں کہیں گے؟ بہت ساری ڈسکشنز کو چھوڑ دیجئے کہ رشوت اسلام کے اندر کن چیپٹرز کے اندر استعمال ہوتا ہے, اس میں ہم زیادہ سے زیادہ کہیں گے, ہم کہیں گے یہ میرے اوپر ظلم کر رہا ہے, یہ میرے اوپر جبر کر رہا ہے, میں ہرگز نہیں دینا چاہتا, باری بھی میری ہے, میں اپنی باری آگے پیچھے نہیں کر رہا ہوں, حق بھی میرا ہے, قانون کے تحت میرا حق ہے, لیکن یہ میرے اوپر جبر کر رہا ہے, تو جو کچھ دیا جائے گا اس کی ذمہ داری خالصتاً اس کے کندھے کے اوپر جائے گا. ہاں, لکھا ہے پرائز بانڈ کے بارے میں فرمائیں, نیشنل سیونگ اسکیمز کے بارے میں ارشاد کریں, ان کا پروفٹ تو فکس ہوتا ہے. अच्छा अभी ये है कि हमने इन्वेस्टमेंट के ऊपर आज गुफ्तगू नहीं करनी है, आज जो कुछ हमने गुफ्तगू करनी है वो लीजिंग और कर्ज के ऊपर करनी है, ये खुद एक चैप्टर है, ये जितने भी इन्वेस्टमेंट के इंस्ट्रूमेंट हैं खुद एक अलग चैप्टर है, मैं इसको फिलहाल डिस्कस नहीं करूँगा। इंशाल्लाह जिस हफ्ते में इस दफ़ा में हम इन्वेस्टमेंट के ऊपर बात करेंगे फिर उसके अंदर जाकर इसके ऊपर छेड़ने की कोशिश करेंगे। सही है, हाँ इन्होंने फिर वही बात कही जो मॉर्टगेज की सूरत में थी और से ज़रा सी मिलती हुई, अपनी मिल्कियत प्रॉपर्टी बैंक में रखकर रनिंग फाइनेंस की सूरत में के बारे में वजाहत करें कि इसमें हर 3 माह बाद मार्कअप देना होता है, यानी जितनी रकम इस्तेमाल करेंगे इतना ही मार्कअप होगा। ये वही चीज़ें जिसको हम सूद कहते हैं, ये वो यानी वो सही नहीं होगा। आप कंफर्म मार्कअप पे करेंगे, जितना रकम आप इस्तेमाल करेंगे उसके ऊपर कंफर्म मार्कअप पे कर रहे होंगे, ये सूद होगा और ये ज़्यादा से ज़्यादा फिर आखिर में जाकर उसी चैप्टर के अंदर चला जाएगा जो हमने आखिर में बयान किया कि सामने वाला मुझसे ले रहा होगा और मुझे उसके ऊपर साइन करना होगा। तो हमारा अपने ख्याल है हद तक इम्कान कोशिश करें इसका हिस्सा ना बने, ठीक है। फिर ने अगर इजाज़त दी है, मैंने कहा वाजिब नहीं रखा है, हद तक इम्कान कोशिश करें इससे बचें, क्यों, बिलाखिर आप इस काम को करके सरमायादाराना निज़ाम को तशवीक कर रहे होंगे, बिलाखिर जब आप ये काम कर रहे होंगे तो जो सरमायादारी का निज़ाम है उसको कहीं ना कहीं आप मदद कर रहे होंगे, तो वाजिब तो नहीं है कि ये काम करें। दोबारा उसी क्वेश्चन को उन्होंने दोहराया है कि अगर हम ये नहीं करते तो क्या ये बदनीयती नहीं है, तो बयान कि क्या ये फिले हराम नहीं बनेगा कि हम साइन कर रहे हैं और कह रहे हैं कि हम नहीं देंगे, उसका मैंने इशू किया, अर्ज़ किया आपकी खिदमत में और मैं फिर बात से दोबारा अर्ज़ करूँगा तीसरी दफ़ा कि वाजिब नहीं है कि आप कर्ज दें, बल्कि हमारा अपने ख्याल है कि हद तक इम्कान कोशिश करें ना पड़े इसके अंदर, क्योंकि वो सरमायदार निज़ाम की तशवीक का सबब है। हाँ जो वकला बैंक के लीगल पैनल में होते हैं उनका बैंक की तरफ से मुकदमे की पैरवी जायज है और दस्तावेज की तैयारी में मुआवनत का क्या हाल है? कितनों भी जॉब खतरे में पड़ेगी पहले ही पता चल जाए कि अगर कोई बात कहूँ। अच्छा ये वो इशू है जिसके ऊपर आज बहस नहीं होनी है कि जिसके अंदर हम ये देख रहे होते हैं कि ज़ालिमाना निज़ाम के अंदर जॉब करना कैसा है। एक निज़ाम है जो सही नहीं है, जुल्म के ऊपर मबनी है, आया उसमें जॉब की जा सकती है, किस सूरत में जॉब की जा सकती है और किस सूरत में जॉब नहीं की जा सकती, इस चैप्टर को अभी हम ना छेड़े बेहतर है, गंदी चैप्टर है, ये आसानी से नहीं निपटेगा। अगर किसी चीज़ के बारे में यकीनन पता है कि गलत है फिर उसमें मुआवनत करना हराम है। मसलन अगर मुझे किसी चीज़ के बारे में पता है 100% सूद है, अब मैं उसकी कैलकुलेशन भी करूँगा और सब कुछ करूँगा और फिर किसी को दूंगा, वो तो फिर गलत हो जाएगा। अब किसी भी फतवा देने वाले से पूछें कि मैं एक काम करना चाहता हूँ, जॉब करना चाहता हूँ जिसमें 100% सूद मुलव्वस है, जॉब कैसी है, नेट जवाब हर एक का ही होगा हराम है। अलबत्ता ये जो बैंक के लीगल पैनल पर है सारे काम हराम नहीं होते, तो इसके बारे में सोचना पड़ेगा कि अगर एक लीगल पैनल के ऊपर है कुछ काम हलाल हैं कुछ काम सही हैं गलत हैं तो इसका क्या होगा। मैंने कहा तफसीली डिस्कशन है, फिलहाल इसको नहीं छेड़ेंगे बेहतर। बैंक से प्रॉपर्टी के ऊपर कर्जा लेना मैंने अर्ज कर दिया। मैंने लिखा है गिरवी के बारे में इस्लाम का हुक्म क्या है? इस्लाम कबूल करता है कोई चीज़ गिरवी रखवाई जा सकती है, रहन रखवाई जा सकती है, लेकिन रहन के अपने अहकाम है। मैंने अर्ज़ किया इस्लाम में सूरह तिजारत किताब के अंदर रहन के अहकाम लिखे हुए हैं तो आप उसको वहाँ से पढ़ सकते हैं। मजमूई तौर पर इस्लाम रहन को एक्सेप्ट करता है। लिखा है बोली वाली कमेटी के बारे में इस्लामी अहकाम क्या है, क्या ये जायज़ है? अगर ये कमेटी वही है जो मैं समझ रहा हूँ पर मैं इसके बारे में बहुत कंफर्म नहीं हूँ, फिर मैं कहूँगा जितने के फ़िलहाल हम डील करना चाह रहे हैं वो कर्ज़ के ऊपर है। अगर ये बोली वाली कमेटी वो है मुझे नहीं मालूम यहाँ पर इसका मतलब क्या होता है। जो कमेटी नॉर्मली मैंने सुना है वो ये होता है कि हर महीने कुछ लोग पैसा अपना देते हैं, एक एक आदमी की एक एक महीने के ऊपर टर्न आती रहती है और वो उसको पैसा पे होता रहता है। लेकिन ये बोली वाली कमेटी क्या है नहीं मैं इसके ऊपर नहीं बोलूँगा, इसका मुझे कुछ खबर नहीं। अच्छा अब मौजू से जब बाहर निकले हैं तो बहुत ही बाहर चले गए। अब ये लिखा है केबिल कारोबार की शरी तशरी कर दे, गलत है या सही है? ہم لوگوں کو ابھی ان کاموں کی عادت کم ہوئی ہے کہ کسی ایک موضوع کے اندر رہ کر کس طریقے سے کام کرنا ہے. بھارت ابھی کیبل کا کاروبار ہے, میں نے عرض کروں گا اس میں قانون کیا ہے. قانون یہ ہے کہ اگر ایک کام حرام ہے اس کا کاروبار بھی حرام ہے, اگر ایک کام حرام ہے تو اس کا کاروبار بھی حرام ہے. تو اگر آپ یہ سمجھتے ہیں کیبل کے اوپر جو کچھ دکھایا جا رہا ہے وہ حلال ہے اور اس کو دیکھنا حلال ہے تو اس کا کاروبار بھی حلال ہوگا, لیکن اگر وہ حرام ہے اس کا کاروبار بھی حرام ہے. تو باقی آپ فیصلہ خود کر لیجیے کہ کیا کیا ہے اس کے اندر. ہاں لکھا ہے دل سے مخالفت کرنا, یعنی جانتے ہوئے بھی کہ حرام ہے اس کو قبول کر لینا بجائے اس کے کہ صبر کرنا اور قبول نہ کرنا, کس طرح صحیح ہے اور اس کے پیچھے کیا لاجک ہے؟ لاجک میں نے عرض کی, لاجک سب سے اہم یہ ہے کہ سامنے والے کے پاس کوئی حق نہیں ہے کہ وہ اللہ کے حکم کی مخالفت میں کوئی شرط لگائے. اصل پیسہ اس کا ہے ہی نہیں, ممکن ہے کوئی یہ کہ اس کا پیسہ ہے جیسے بھی لگائے. اصل اسلامی قانون کے اندر پیسہ ہم لوگوں کا ہے ہی نہیں. اسلامی قانون کے اندر جب بھی آپ قرآن کریم پڑھیں گے اس میں لکھا ہوگا مثلا تنفقوا مما رزقناکم, انفاق کرو مما رزقناہم ينفقون, جو ہم نے رزق دیا ہے اس میں سے انفاق کرتے ہیں. اصل اسلام کہتا ہے پیسہ تمہارا ہے ہی نہیں, پیسہ خدا کا. وہ قانون بنائے گا کہ تم پیسہ کیسے خرچ کرو گے, جہاں پہ تمہیں اجازت دے گا وہ تم کر سکتے ہو, جہاں پہ نہیں دے گا وہ تم نہیں کر سکتے. بینک کا معاملہ ایسے ہی, پیسہ بینک کا نہیں ہے, پیسہ خدا کا. وہ اس کو اجازت نہیں دیتا کہ وہ اس قسم کی شرط لگائے, اس کے پاس یہ رائٹ نہیں ہے. اس طرح اگر لگاتا ہے غلط کرتا ہے. اگر ڈاکومنٹ میں اجارہ اور مشارکہ کا ذکر ہو مگر عملاً اس پر عمل نہ ہو تو کیا یہ صحیح ہے؟ ہمیں اگر ڈاکومنٹ میں سائن کرنے کو کہا جا رہا ہے اور اس کے اوپر رضایت دینے کو کہا جا رہا ہے, یعنی میں آپ کی خدمت میں اس کی تھوڑی سی تفصیل عرض کرتا چلوں. ایک دفعہ کیا ہوتا ہے, بینک ہم سے کوئی چیز کہتا ہے ہم ایسے کریں گے, اندر ہمیں پتہ ہوتا ہے اندر یہ کام نہیں کرے گا, اندر کچھ اور کرے گا, لیکن ہم سے زبان پہ کہہ رہا ہوتا ہے ہم یہ کریں گے. نیت اس کی کچھ اور ہے, لاجک اس کی کچھ اور ہے, اس کے پاس طریقہ کار کچھ اور اندر بنا ہوا ہے, ظاہر میں ہم سے نہیں کہہ رہا, ہمارے لیے اتنا کافی ہے. اگر عمیق ہو کر دیکھیں تو بہت سارے کاروباروں کے اندر بیچنے والوں کی نیت وہ نہیں ہوتی جو وہ زبان سے کہہ رہے ہوتے, لیکن ان کے اس کہنے کے اوپر اعتبار کیا جا رہا ہوتا ہے اور اس کے اوپر ہی کاروبار چل رہا ہوتا ہے. تو اگر ہم اجارہ اور مشارکہ میں مثال کے طور پر لیزنگ کمپنی ہے, لیزنگ کمپنی کہتی ہے آپ گاڑی خریدیں, گاڑی ہم سے لیں اور گاڑی کے اندر آپ ہمارے پاس اجیر ہوں گے یا آپ ہمارے ساتھ مشارکے میں ہوں گے, آپ اس گاڑی کا رینٹ پے کر رہے ہوں گے, انہوں نے اندر کیا کیلکولیشن کیے ہیں اس سے مجھے کوئی غرض نہیں ہے. مجھے دیکھنا ہوگا کہ یہ اگر مجھ سے کہہ رہا ہے کہ اجارہ کرے گا اور مجھ سے رینٹ لے گا اور یہ اسلام کا بنایا ہوا انسٹرومنٹ ہے, اس حد تک کے اندر میں اس کو قبول کر لوں گا. بہت زیادہ فرق بھی نہیں کر پائے گا, بہت زیادہ فرق نہیں کر پائے گا. مثال کے طور پر اگر ہم یہ سوچیں وہ اجارہ جو مجھ سے لے رہا ہے وہ بہت ہی ناانصافی پر ہوا تو کوئی اس سے لے گا بھی نہیں, گاڑی بھی نہیں لے گا. پھر معاشرے کے اندر اس کو اگر کام کرنا ہے تو اس کو لیگل عقل کے دائرے کے اندر رکھ کے اجارہ دینا پڑے گا. لیکن انشورنس کے بارے میں کچھ وضاحت کریں, کن شرائط کے ساتھ صحیح ہے؟ پھر میں عرض کروں گا, تھوڑا سا باہر نکل جائیں گے ہم, انشورنس کے بارے میں بھی اس کتاب کے اندر کچھ قوانین دیے گئے ہیں بیمے کے بارے میں. بیمہ اصل میں ایک نیا معاملہ ہے, پہلے زمانے کے اندر بیمے کی صورت نہیں ہوا کرتی تھی. بیمہ بالکل ایک نیا عقد ہے اسلامی اصولوں کے تحت, جو معاملہ انجام پاتا ہے اس کو ہم عقد کہتے ہیں. تو مثال کے طور پر ہمارے پاس بیع ہے, اجارہ ہے, مشارکہ, مضاربہ, مضارعہ, دس کیوں چیزیں ہیں. بیمہ اس زمانے میں بالکل نہیں تھا. اگر بیمے کے اندر وہ بنیادی اصول رعایت ہو جائیں کہ مثلا سود ڈائریکٹلی انوالو نہیں ہوں, سود نہیں ہوں تو پھر صحیح ہے. اور یہ جو آج کل بیمے کی صورتحال ہے معمولاً ایسی ہے کہ اس کے اندر سود نہیں آئے گا. جو میں جانتا ہوں بیمے کی صورتحال کو جہاں تک میں نے دیکھا ہے, معمولاً ایسی ہے اس کے اندر سود نہیں آئے گا. تو جنرلی اسپیکنگ اگر کوئی خاص کیس ہو تو علیحدہ, لیکن معمولاً بیمہ صحیح ہے, اس کے اندر پرابلم نہیں ہے. اسٹاک ایکسچینج کے متعلق وضاحت کریں. ہاں یہ جملہ بالکل ایسے جیسے کوئی کہے کہ پاکستان کی تشریح کریں, اتنا بڑا موضوع اتنا سا لکھ گیا. اسٹاک ایکسچینج کے متعلق وضاحت کریں, اس کو جس دن بحث آئی اس دن انشاءاللہ اس کی وضاحت بھی کر دیں گے. ہاں یہ بہت اچھا کوشچن ہے اور اس سے ہمیں بہت سارے راستے کھلتے ہیں, لیکن کتنا انہوں نے سوچا. نقد اور نسیے کے اصول کے تحت مدت کی کمی اور زیادتی کے فرق سے قیمت کے فرق کی شرح کون طے کرے گا؟ یہ نقد 10 روپے کا ہے, ایک مہینے کی ریٹ پر 11 کا ہے, दो महीने में 12 कौन तय करेगा इसे?
बिल्कुल वही फैक्टर जो नफ्त को तय करता है, वही फैक्टर इसके नसिया को तय करेगा।
मसलन नफ्त में ये गिलास 10 रुपए का बिकता है, किस उसूल के तहत बिकता है? मसलन बनता 6 का है, बिकता 10 का है, 8 का क्यों नहीं बिकता, 7 का क्यों नहीं बिकता? मार्केट वाले नहीं बेच रहे, उनके यहाँ अंडरस्टैंडिंग इस बात के ऊपर है कि इसको 10 के अंदर बेचना है, कोई इसको जुल्म भी नहीं कह रहा, सही है। हाँ, अगर मिसाल के तौर पर किस उसूल के तहत बिकता है, जो बाजार का उसूल है उसके तहत ये 10 रुपए का बिकता है। अगर बहुत ज्यादा जालिमाना हुआ तो क्या होगा, कोई इसको 7 का बेच देगा, कोई इसको 8 का बेच देगा, जो बेच देगा वो कमा लेगा। तो बेचने वाले को तय करना होता है मार्केट को देखते हुए कि मैं कितने का बेचूं तो मेरा काम चलेगा, और आप इसके एक्सपर्ट हैं। तो वो जो नसिया में बेचने वाला है वो भी यही देखेगा कि मसलन अगर ये नफ 10 का है और मैं एक महीने की मुद्दत के ऊपर इसको 20 का बेचूं तो यकीनन कोई आएगा 15 में बेच देगा। तो वो खुद ब खुद उसको उस जगह के ऊपर लाने में मजबूर हो जाएगा कि जहाँ पर इसको सही प्राइस के ऊपर बिकना चाहिए। बस ये वो जगह है जहाँ पर एक चीज़ खतरनाक है सरमायादारी के अंदर, मोनोपोली बन जाती है। एक दफ़ा मोनोपोली बन गई, अब कोई फैक्टर नहीं होता, सिर्फ कुछ लोगों की हिर्स होती है। बनता 10 का है, बेचता 50 का, ये हो सकता है। कब हो सकता है? जब मोनोपोली बन जाए और लोगों के अंदर तलब भी हो, सब का सब कुछ लोगों के इख्तियार में चला गया है, कोई उनके सामने बोलने वाला नहीं है और लोगों की तलब भी है, तो अब कुछ नहीं हो पाएगा। उस मोनोपोली को तोड़ना बहुत जरूरी है, इस्लाम कभी उसको कबूल नहीं करेगा। अगर एक चीज़ की कीमत 100 है और हमने 2 माह की मुद्दत में कीमत वापस लेने की सूरत में 120 रुपये तय किया, अगर वो 2 माह की बजाय 6 माह में अदा करे, 4 माह में अदा करे, तो क्या हमसे मजीद ज़्यादा कीमत का मुतालबा कर सकते हैं? ये मुनहसर रहेगा कि वो जो आपने जो डॉक्यूमेंट है जिसके ऊपर आप जिन शराइत के ऊपर आपने इसको बेचा था उसमें ये सोचा था या नहीं सोचा था। यानी मसलन मुमकिन है कि आपने जब बेच रहे हो तो ये तय कर लिया उसके साथ कि देखो भाई हम बेच रहे हैं 2 महीने के ऊपर, 3 महीने तुम नहीं करोगे, अगर 3 महीने करोगे फिर कीमत ये होगी, 4 महीने करोगे कीमत ये होगी।